أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على المرسلين وعلى أهل بيته الطيبين الطاهرين وصحبه المنتجبين قال الله تعالى في القرآن الحكيم وهو أصدق القائلين أعوذ بالله بسم الله الرحمن الرحيم ولا تخزني يوم يبعثون يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم صلوات پڑھے محمد والے پر سورہ مبارکہ الشعراء کی کل ہم نے آیت نمبر 89 تک پڑھ لیا تھا کہ حضرت ابراہیم علیہ الصلوۃ والسلام کی داستان ہے. آگے بڑھنے سے پہلے دو ایسے نکات تھے اور ایسے موضوعات تھے جو حضرت موسیٰ اور فرعون کی داستان میں حق و باطل کے معرکے میں کیا ہوتا ہے اور کیا کرنا ہوتا ہے حق والوں کو اور باطل والے اور ظالم کیا طریقے اور کیا رویے اختیار کرتے ہیں اور پھر اللہ تبارک و تعالی کس طرح منظر کو یکسر تبدیل فرما دیتا ہے اور حق والوں کی نصرت فرماتا ہے اور طاقتور ترین بظاہر طاقتور ترین لوگ شکست اور ذلت اور رسوائی سے دوچار ہوتے ہیں. تو ہم نے چاہا کہ فرعون اور حضرت موسیٰ کی اس داستان سے ہم مختلف نکات کو سمجھیں تاکہ ہم اپنے زمانے کو اپنے معاشرے کو اپنے حالات کو اپنے ملک کی سیاست کو اپنے ملک کے موجودہ حالات کو اچھی طرح سمجھ سکیں, کیونکہ اچھی طرح سمجھے بغیر صحیح رویہ انسان نہیں اپنا سکتا. پہلے سمجھیں گے تو پھر بعض اوقات جب لوگ معاملات کو صحیح سمجھتے نہیں تو اگر وہ کوئی قدم اٹھائیں بھی تو اس قدم کا فائدہ کم اور فائنلی اس کا نقصان بعد میں زیادہ ہوتا ہے اور باطل قوتیں اس قدم سے فائدہ اٹھا لیتی ہیں. تو پہلا نقطہ جو آپ کی خدمت میں بیان کرنا چاہتا ہوں وہ قرآن مجید کے دوسرے جز میں سورۃ البقرہ ہے اور اس کی آیت نمبر ایک صلوات پڑھیے محمد وآل محمد پر. بقرہ کی آیت نمبر 217 ہے قرآن کریم کے دوسرے جز میں. اس آیت میں اللہ تبارک و تعالی نے ایک بہت ہی اہم ترین موضوع کے بارے میں اشارہ فرمایا. ایک ایسا ہتھ کنڈا کہ جو باطل قوتیں حق کے خلاف استعمال کرتی ہیں اور عوام الناس ان کی زد میں آ جاتے ہیں, اور یہ حربہ اس زمانے میں اللہ کے رسول کے خلاف استعمال کرنے کی کوشش کی گئی, لیکن قرآن مجید کی طرف سے جو ہدایات نازل ہوئیں تو جو لوگ اس رو میں بہنے والے تھے وہ بچ گئے. قصہ یوں ہوا کہ جنگ حرام ہے, جن مہینوں میں جنگ حرام ہے ان میں سے ایک مہینے کی آخری تاریخ تھی और ये मालूम नहीं था कि ख़त्म हो गया या ख़त्म नहीं हुआ। और ये वो ज़माना था कि जब मुसलमानों और कुरैश मक्का के दरमियान जंग के हालात बने हुए थे। तो अल्लाह के नबी ने अपने कुछ असहाब को एक इलाके में भेजा कि वहाँ पर जाकर वो हालात का जायज़ा लें, जासूसी करें और आकर रिपोर्ट दें कि उस इलाके में क्या हो रहा है। तो ये लोग जब उस इलाके में गए तो इत्तफाक से इनका सामना मक्का के कुछ लोगों से हो गया। तो ये उनसे उलझ पड़े और इस उलझने में, इस लड़ाई में एक या दो फर्द मुसलमानों ने उनके कत्ल कर दिए। अब ये महीना कौन सा था जहाँ जंग वगैरह अत्ता के दौर जाहिलियत में भी नहीं लड़ी जाती थी। अब अल्लाह के रसूल के कुछ साथियों से ये काम हुआ और गोया मुशरिकीन के हाथ में प्रोपेगेंडे का एक मौका आ गया और उन्होंने पूरे ज़ोर और शोर से इस गलती को पूरे इलाके में उछालना शुरू कर दिया कि ये कहता है मैं अल्लाह का रसूल हूँ और ये इनके साथी हैं, वैसे बड़े नेक बनते हैं और हुरमत वाले महीने में इन्होंने कोई लिहाज ही नहीं किया, और जैसे फिर आपको पता है प्रोपेगेंडा करने वाले करते। तो एक फिज़ा बनना शुरू हो गई अल्लाह के रसूल के गोया ये जो जिन्होंने ये गलती की है इनको पकड़ें और इनको सजा दें और फलान करें, फिर आपको पता है मुतालबे कहाँ कहाँ होते हैं। तो हत्ता कि बाज जो नए मुसलमान और सादे लोग थे वो भी इससे मुतासिर हो गए और गोया कि अपने लफ्ज़ों में कह रहा हूँ कि यार है तो ज़्यादती है, तो ज़्यादती। और जो बातें वो करवाना चाहते थे मुशरिकीन जिसके लिए प्रोपेगेंडा कर रहे थे उसी किस्म की बातें इन्होंने भी करना शुरू कर दी, यानी उनके प्रोपेगेंडे की जद में आ गए कि ये तो कोई तुक नहीं बनता कि आप अब दीन के नाम पर हुरमत वाले महीनों की हुरमत पामाल कर दे, बंदे मार दिए तो जाती है, ये क्या है, फलान है। तो ये आयत नाजिल हुई और इस किस्म की सिचुएशन से, इस किस्म की सिचुएशन में क्या पॉलिसी इख्तियार करनी चाहिए, क्या रवैया इख्तियार करना चाहिए, अल्लाह ने अपने रसूल को और मोमिनों को इसमें गाइड किया। अब आप तवज्जो फरमाएं, बस ये मंज़र मैंने आपको बता दिया। जो लोग इस प्रोपेगेंडे की जद में आए वो रसूलुल्लाह के पास आकर पूछने लगे ये जी हराम महीने में जंग की जा सकती है? उनको पता था कि जंग नहीं की जा सकती, लेकिन इसलिए उन्होंने सवाल किया कि जब प्रोपेगेंडे की जद में आए हुए थे कि जब अल्लाह का नबी कहेगा कि नहीं जंग हराम है तो फिर हम कहेंगे कि भाई फिर ये आपके साथियों ने क्या कर दिया, ये तो ज्यादती कर दिया। यस अलू न का अनिल अनशहर हराम किताल फी, आपसे सवाल करते हैं हराम महीने के बारे में, किताल फी है, इस महीने में किताल, किताल यानी जंग, लड़ाई, कत्ल से ये लफ्ज़। ये ज़िमनन अर्ज कर दूं कि कुरान में दो लफ्ज़ आए हैं, एक जिहाद, किताल असल में मखसूस है लड़ाई से और जंग से जिसमें कत्ल वगारत होती है, लेकिन जिहाद का माना वसी है। इससे जिहाद के माना में हर वो कोशिश शामिल है जो अल्लाह की खुशनूदी, अल्लाह के दीन की तकवीयत और अल्लाह की रजा के लिए आप कोई भी कोशिश करते हैं वो जिहाद के अंदर शामिल है, और उसमें से एक शक्ल किताल है। क्योंकि हमारे जहनों में जिहाद से जो पहला माना आता है जहनों में जिहाद का लफ्ज़ सुन के वो जंग का आता है, तो ये हमें क्लियर होना चाहिए कि जिहाद زمانہ امن میں بھی جہاد کا زمانہ ہوتا ہے اور زمانہ جنگ میں بھی جہاد کا. زمانہ امن میں کون سا جہاد ہے؟ آپ اپنی زبان سے کوئی بات کرتے ہو جس سے اللہ کے دین کو تقویت ملتی ہے، آپ کوشش کرتے ہو کسی کو صحیح کام کے لیے قائل کرو، آپ چل کے جاتے ہو، آپ کوئی زحمت کرتے ہو، آپ ٹائم دیتے ہو، آپ پیسہ خرچ کرتے ہو، یہ آپ قلم سے کچھ لکھتے ہو، یہ سارے کے سارے جہاد ہیں. آپ نے یہ لفظ سنا ہوا ہے، جہاد بالقلم، جہاد بالمال. تو زمانہ امن میں بھی جہاد کا ہی زمانہ ہے، لیکن کون سا جہاد؟ امن کے زمانے میں اللہ کے دین کی ترویج تقویت کے لیے کیا کام کرنے ضروری ہے. آپ جو بھی کام کرو گے تو آپ اس معنی میں مجاہد فی سبیل اللہ، حتیٰ کہ اس کا دائرہ اتنا وسیع ہے، توجہ فرمائے، کہ رزق حلال کے لیے کوشش کرنا حرام سے بچتے ہوئے. یہ بنا بر روایت امام موسیٰ کاظم علیہ الصلوۃ والسلام ان سے روایت ہے کہ وہ شخص کے جو اپنے گھر سے نکلے تاکہ کوشش کرے اور حلال لقمہ اپنے اور اپنے بیوی بچوں کے منہ میں رکھے، اس لیے گھر سے نکلے، تو وہ اس کی مثال اس مجاہد کی طرح ہے جو ہاتھ میں تلوار لے کر اللہ کی راہ میں جہاد کرتے، جنگ کرتے. تو البتہ یہ بتا دوں کہ اس کا مطلب یہ نہیں ہے کہ کوئی ایسا زمانہ آ جائے کہ جب تلوار لے کے جہاد کرنا ہے بندہ کہے میں رزق کے حلال کے جہاد کر لیتا ہوں، اس وقت اس کا ٹائم نہیں ہوتا. بعض لوگوں نے دین میں ایسی روایات وغیرہ ڈھونڈ کر حدیثیں تو شارٹ کٹس بنا لیا. مثلاً آپ روایت پڑھتے ہیں جو بندہ یہ تسبیح پڑھے اس کو 70 مجاہدوں کا ثواب ملے گا، اور اچانک جناب مثلاً فرض کرے گی امام کا ظہور ہو جائے اور وہ اعلان جہاد کر دو کہ میرے ساتھ جنگ پہ چلو، تو یہ سمجھدار بندہ کہے کہ میں اگر امام کے ساتھ جنگ پہ جاؤں گا ایک مجاہد کا ثواب ملے گا، اور اس تسبیح سے مجھے 70 کا مل رہا ہے تو میرا دماغ خراب ہے، میں جہاد پہ جاؤں امام کے ساتھ، یہی بیٹھ کے تسبیح پڑھو. بہت سارے لوگوں نے دین کی ہر ذمہ داری کا آلٹرنیٹ تسبیح نکال لی، ٹھیک ہے نا، میں یہ کروں گا تو مجھے 70 حج کا ثواب ملے گا، لہذا حج نہیں کرنا. تو ایسا نہیں ہے، توجہ فرما رہے ہیں. صلوات پڑھے محمد والے محمد. مجھے نہیں یہاں پر مجھے نہیں یاد، کیونکہ چند جگہوں پہ درس دیتا ہوں تو بعض اوقات امکان ہوتا ہے بندہ مکس اپ کر جائے کون سی بات کہاں پہ کی ہے، تو مجھے نہیں معلوم. اگر میں کر چکا ہوں تو مجھے یاد کرائیے گا کہ تھوڑے سے کام کا بہت زیادہ ثواب، یہ مشکوک ہوتا ہے. کام تھوڑا ہو اور ثواب بہت زیادہ ہو، اگلے پچھلے گناہ معاف ہو رہے ہو اور پتہ نہیں کتنے ہزار سال کی عبادت کا ثواب مل رہا ہو اور کام اتنا زیادہ نہ ہو، تو یہ جگہ مشکوک ہوتی ہیں. ایسی روایات عام طور پر سند کے اعتبار سے بھی بہت ضعیف ہوتی ہیں. تو اس کے لیے میں ایک چھوٹا سا جوک ہے، لطیفہ ہے، اور مجھے لگ رہا ہے کہ میں نے نہیں آپ کے سامنے عرض کیا، سن لیں، تھوڑے سے آپ ذرا انشاءاللہ فریش بھی ہو جائیں گے. صلوات پڑھیں محمد والے. یہ جو پیچھے بیٹھنے کا مسئلہ ہے نا، یہ بہت قدیم ہے. قرآن میں اس کے بارے میں آیت ہے کہ مومنوں صحیح طرح بیٹھا کرو. یہ سورہ مجادلہ 28 سپارے کی پہلی سورہ ہے، اس کے تقریباً درمیان سے تھوڑا آگے جا کے آیت آتی ہے کہ اے ایمان والو، یا ایھا الذین آمنوا اذا قیل لکم تفسحوا فی المجالس فافسحوا. اے ایمان والو، جب تم سے کہا جائے کہ مجلس میں جگہ بنا دو تو جگہ بنا دیا کرو، اللہ تمہارے لیے جگہ کی وسعت کر دے گا. تم دوسروں کے لیے جگہ بنا دیا کرو، اللہ تمہارے لیے وسعتیں پیدا يَفْسَحُ يَفْسَحِ اللَّهُ لَكُمْ, اللہ تمہارے لیے وسعتیں پیدا کر دے گا. تو معلوم ہوتا ہے کہ یہ جو مسئلہ ہے یہ رسول اللہ کے زمانے سے تھا, لیکن آیت کے بعد بھی ظاہراً حال نہیں ہوا, چونکہ ابھی تک بھی معمولاً یہی ہوتا ہے کہ جو آتے ہیں پیچھے سے تو وہ دیکھتے ہیں کہ سب سے سوٹیبل جگہ کون سی ہے, اور اپنے اپنے نظریات کے مطابق کچھ کے لیے سوٹیبل جگہ بالکل فرنٹ پہ ہوتی ہے, کچھ کے لیے سوٹیبل جگہ ہو جہاں پہ ٹیک ہو, کچھ کے لیے سوٹیبل جگہ یہ ہوتی ہے جہاں سے نکلنا آسان ہو اگر جانا پڑے تو. تو بہرحال لیکن واقعہ نظم اور ڈسپلن کا جو طریقہ ہے وہ یہ ہے کہ مثلاً آگے آ کے بیٹھتے جائیں تاکہ پیچھے والے آرام سے آ کر بیٹھ سکے, صلوات پڑھے محمد و آل محمد. تھوڑے سے کام کا بے تحاشا ثواب, تو میں کہہ رہا ہوں یہ مشکوک ہوتے ہیں, اور پھر لوگ کیا کرتے ہیں, اصلی کاموں کی امپورٹنس ان کے لیے کم ہو جاتی ہے. اصلی کام کروں گا تو ایک کا ثواب, جبکہ یہ کروں گا تو 70 اس کام کا ثواب, پھر اس طرح کیلکولیشنز کرتے ہیں. تو ایک دفعہ ایک شیر جنگل میں, اسے بھوک لگی اور وہ اپنی کچھار سے نکلا باہر شکار کی تلاش میں, اور سخت بھوکا تھا, اسے شکار نہیں مل رہا تھا, تو ویکنس کا غلبہ ہو گیا اور وہ ایک درخت کے نیچے بیٹھ گیا کہ کوئی چیز اگر آس پاس سے گزرے تو میں اس پر ہاتھ صاف کروں. اسی طرح بیٹھا ہوا تھا تو درخت کے اوپر سے آواز آئی, بادشاہ سلامت, السلام علیکم. اس نے اوپر دیکھا تو دیکھا کہ اچھا پلا ہوا موٹا تازہ بندر ایک جو ہے وہ اوپر ہے. شیر نے دل میں سوچا کہ کبھی یہ نیچے اتر آئے تو بہترین لنچ ہو جائے گا, لیکن اترے کیسے, درخت پہ تو میں چڑھ نہیں سکتا. تو اب اس نے کہا وعلیکم السلام بھتیجے. بندر پھول گیا اور بادشاہ مجھے بھتیجا کہہ رہا ہے. تو اس نے کہا کیا حال ہے؟ اس نے کہا بس جی آپ کی بادشاہی میں بڑی سکھی گزر رہی ہے. تو شیر نے کہا کہ بھتیجے آج میرا دل کر رہا ہے تجھے انعام دوں. بندر نے کہا جی آپ بادشاہ دیں, تو آپ حکم کریں, جو آپ حکم کرتے ہیں میں تیار ہوں آپ کے انعام کے لیے. تو شیر نے کہا کہ اگر جو میں کہوں تو کر دینا, تو جو کہ 1,00,000 روپیہ تجھے انعام ہوں. تو بندر نے کہا کہ کام بتائیں. تو شیر نے کہا کہ کام یہ ہے کہ تو جس درخت پہ بیٹھا ہوا ہے نا اس سے اتر اور یہ ساتھ والے دوسرے درخت پہ چڑھ جا اور 1,00,000 روپیہ تیرا. تو بندر پہلے تو اس کی توجہ 1,00,000 روپے کی طرف تھی تو وہ اترنے لگا, لیکن پھر رک گیا سوچ کے. تو شیر نے کہا کہ بھتیجے رک گیا تو؟ تو بندر نے کہا کہ بادشاہ سلامت کام بڑا تھوڑا سا ہے اور پیسے بہت زیادہ ہیں, بیچ میں کوئی اور بات, میرا تو کام ہی درختوں سے اترنا اور چڑھنا ہے, تو پیسے آپ بہت زیادہ بتا رہے ہو اور کام کچھ نہیں ہے, تو معاملہ کچھ مجھے مشکوک لگ رہا ہے, میں اوپر ہی ٹھیک. تو یہ جوک میں نے اس لیے کیا کہ کوئی انسان کو دین اس طرح بتایا جائے کہ اس کو جو اسلام کے اہم ترین جو ستون کے اسلام کی بنیاد ان کاموں پر ہے ان کو وہ ان امپورٹنٹ لگے اس کو, اور مثلا ضعیف السند یا دوسری روایتیں سن کے ایسے اعمال اس کو لگے اس سے بہت ثواب ہوتا ہے, اور یہ تو جو ہے ایک دفعہ کرنے سے اتنا ثواب نہیں ملے گا. تو سمجھ لے کہ جس نے وہ روایت بنائی ہے وہ کوئی شعر کی طرح کا تھا کہ جو چاہتا تھا کہ یہ اصلی کام چھوڑ دے اور ٹریک سے اتر جائے. جو اللہ نے جن کاموں کو اسلام کی بنیاد اور ستون مطلب بنایا ہے ان کو لگے کہ یہ تو ان امپورٹنٹ ہے, یہ والا جو عمل میں کر رہا ہوں اس میں زیادہ ثواب ہے. تو اللہ تعالیٰ میں توفیق دے کے بندر جتنی سمجھ ہمارے اندر ہو کہ جب کام کچھ بھی نہ ہو اور ثواب بہت زیادہ ہو تو اس میں ہو سکتا ہے کہ معاملہ مشکوک ہو. صلوات پڑھے محمد والے. یہ آپ کو ٹیکنیکلی بھی بات بتا دوں, آپ نے ایک لفظ سنا ہوگا رجائے مطلوبیت. یہ جہاں بھی یہ لفظ پڑھیں سمجھ لیں کہ جس کام کا لکھا ہوا ہے कि ये रजाए मतलूबियत से अंजाम दे, तो वो उसकी सनद, उसका उस रिवायत की सनद या है ही कोई नहीं, और या ऐसी है कि जो ना हुई जैसी है। तो रजाए मतलूबियत तो मतलब क्या होता है, इस रजा यानी उम्मीद, इस उम्मीद पे करो कि अल्लाह ताला इस काम का सवाब दे देगा, ना कि कहीं से कन्फर्म है कि ये। और कुछ चीज़ें ऐसी कि इस्लाम में जिनका सवाब कन्फर्म है, मसलन अल्लाह ताला रिवायात जो मुस्तनद और मोकम, बुनियल इस्लाम अला खमसा, इस पांच चीज़ों पर इस्लाम खड़ा हुआ, अस्सलातु वज़्ज़कातु वस्सौम वलहज वलविलाया, मसलन इन पे इस्लाम खड़ा हुआ। बंदा इनको नॉर्मल ले ले और वो इस हज़ार साल की इबादत का सवाब मिलेगा, 5,000 साल की इबादत का सवाब मिलेगा, तो जो जिन पर इस्लाम की बुनियाद बताई गई है उनको कम कर दे, इम्पोर्टेंस को दूसरों को ज़्यादा कर दे, तो इसमें इंशाल्लाह मुतवज्जे रहना चाहिए। सलवात पढ़े मोहम्मद वाले में। आपसे हराम महीने के बारे में सवाल करते हैं, किताल इन फी, इस महीने में जंग करना कैसा, क्या हुक्म है? कुल किताल उन फी है कबीर, ए रसूल आप कहिए कि इस महीने में किताल करना बहुत बड़ा गुनाह है। जंग करना, किसी को कत्ल कर देना, कत्ल करना तो वैसे भी गुनाह होता है, लेकिन हराम महीने में जंग भी हो रही हो तो रोक दो। कुल किताल फी है कबीर, हराम महीने में किताल बहुत बड़ा, जंग करना बहुत बड़ा जुर्म। ये तो बात क्लियर हो गई। अब यहाँ पे अगली बात असल काबिले तवज्जो, और उसे करने से पहले मैं अपने ज़माने पर उसे तत्बीक कर दूँ, और ये बहुत हुआ हमारे, हुआ भी और होगा भी, कि कुछ लोगों के बड़े बड़े लूट मार के, करप्शन के, बेईमानियों के बड़े बड़े केस ऐसे हो गए जैसे है ही कोई नहीं, और कुछ की छोटी छोटी बातें हर रोज़ की बुनियाद पर समाप्त करके और उनको अंदर कर दिया गया। आम बंदा जो है वो क्या सोचता है इन चीज़ों को देखकर, वो कहेगा ठीक है हम मानते हैं ये वाले लोग बुरे हैं, लेकिन ये कौन सा दूध का धुला है। ये बात करके असल में उन लोगों ने वो हदफ हासिल कर लिया कि इसकी बैग खाली हो जाए, लोग इस वाली साइड को अच्छा न समझे। यही बात यहां पर हो रही है कि अल्लाह के रसूल के अपने मानने वाले रसूल पाक के पास आके कह रहे हैं जी इन्होंने बंदा मार दिया, ये कौन सा कानून है, ये कौन सा दीन है, आप अपने साथियों को पकड़े सजा दें उनको। तो अल्लाह ने जवाब दिया, आपसे शहरुल हराम के बारे में पूछते हैं, इसमें किताल करना कैसा है, कुल किताल उनफी है कबीर, ए रसूल आप इनसे कह दें कि ये बहुत बड़ा जुर्म है, लेकिन दूसरी तरफ भी तो देखो, वसद्दुन अन सबीलिल्लाह, अब दूसरी पार्टी के गुनाहों की खराबियों की अल्लाह लिस्ट बता रहे, वसद्दुन अन सबीलिल्लाह, जिनका एजेंडा लेके चल पड़े हो, जिनका प्रोपेगेंडा तुम्हारी जबानों पर भी आ गया है, उनको भी तो ज़रा एक दफ़ा दोबारा देखो। अल्लाह की राह से रोकना, वकुफ्रुम बिही, और अल्लाह के दीन का इनकार करना, वल मस्जिदुल हराम, और मस्जिदुल हराम से रोकना, व इखराजु अहलिही मिन्हु, और जो मस्जिदुल हराम में जाने के, इबादत करने के असल हकदार हैं उनको मस्जिदुल हराम से बाहर निकाल देना, अकबरु इंदल्लाह, वो इस किताल वाले जुर्म से बड़ा है अल्लाह के नज़दीक। इनसे एक कत्ल हो गया बड़ा जुर्म हुआ है, लेकिन इसका नतीजा क्या है कि तुम रसूलुल्लाह को छोड़कर उनकी गोद में बैठ जाओगे, تم رسول اللہ کی کے ساتھیوں کے بارے میں یعنی اپنے مومنوں کے بارے میں مشکوک ہو جاؤ گے، ان کے خلاف اٹھ کے کھڑے ہو جاؤ گے، اتنے تم حق کے علم بردار ہو کے جو اصل حق کی جو جماعت ہے رسول اللہ ہے ان کے ساتھی ہے ان کے سامنے تم کھڑے ہو جاؤ اور اعتراض کرنا شروع ہو جاؤ، یہ تمہیں کس نے کہا ہے؟ کمپیئر کرو، کیونکہ جب مقابلے ہوتے ہیں، جب جنگیں ہوتی ہیں تو امکان ہوتا ہے خطا ہونے کا، فرشتے تھوڑی ہوتے ہیں. مثلا فرض کریں ہمارے پاکستان میں اصلاح کرنے کے لیے آسمان سے معصوم فرشتے جو خطا نہیں کرتے وہ اتریں گے؟ فرشتے نہیں اتریں گے، یہی کے لوگوں کو. اور جب انسان ہوں گے ان سے خطا بھی ہو سکتی ہے، جذبات میں کوئی غلط بات بھی ہو سکتی ہے، لیکن جب فیصلہ کرنا ہے تو پھر جب دونوں کے درمیان فیصلہ کرنا ہے تو پھر دونوں کو کمپیئر کرو. اور سب سے گندا کام وہی ہے کہ کسی کی سائڈ پہ مت ہونا. تاریخ اسلام میں ایک تو وہ لوگ تھے نا کہ جو حق کے مقابلے میں آئے، مثلا اہل بیت اطہار کے مقابلے میں آئے، اور ایک بڑی تعداد ان لوگوں کی تھی جنہوں نے کہا کہ ہم کسی کی سائیڈ نہیں لیتے، جبکہ ان کی ڈیوٹی تھی کہ وہ تشخیص دیتے کہ حق کدھر ہے اور پھر اس کا ساتھ دیتے. یہ جو اللہ تعالیٰ فرماتا ہے نا، یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین، یہ فقط کسی خاص زمانے کے لیے مخصوص نہیں ہے، صادقین ہر زمانے میں ہوتے ہیں. اگر میرے سامنے کوئی فتنہ کھڑا ہو گیا تو مجھے دیکھنا پڑے گا، کوئی مقابلہ شروع ہو گیا تو مجھے دیکھنا پڑے گا کہ ان دونوں میں کون سی سائیڈ ان معیارات کے مطابق بہتر ہے اور کون سی سائیڈ صحیح ایجنڈے پہ چل رہی ہے، اور مجھے وہ سلیکشن کرنی ہوگی، اور ادھر بھی خطائیں ہوں گی. جب رسول اللہ کے زمانے میں یہ ہو سکتا ہے، یہ خطا ہو سکتی ہے ان کے ساتھیوں سے، تو بعد میں بھی ہو سکتی. یہاں پر کچھ اللہ ہدایت کرے اور اللہ رحم کرے، میں آپ کی خدمت میں عرض کروں کہ کچھ علماء دین محترم ہیں، بزرگوار ہیں، لیکن وہ یہاں پر آ کر فوراً ایک بڑی غلط قسم کی دیوار کھڑی کرنے کی کوشش کرتے ہیں، اور وہ کہتے ہیں کہ نہیں، جو آئمہ کے زمانے کی باتیں ان کو آج کے زمانے پہ تطبیق مت کرو، وہ بس وہی زمانہ تھا. یہ خلاف قرآن، خلاف احکام پروردگار، خلاف سیرت آئمہ اور احکام آئمہ. آئمہ نے کوئی بات کی ہو قیامت تک کے لیے، آئمہ نے کوئی قدم اٹھایا ہو خاص حالات میں، تو اسی طرح کے حالات میں وہی قدم اٹھانا، یہ آئمہ کو فالو کرنا ہے، نہ کہ قدم نہ اٹھائیں، کہیں کہ وہ تو اس زمانے میں تھے، وہ تو معصوم تھے اور ہم آج جو ہے نا وہ نہیں کر سکتے. آپ آس پاس آپ کو ایسی باتیں سننے کو مل جائیں گی. مثلا ایک نعرہ لگایا جاتا ہے، کل یوم عاشورا وکل ارض کربلا. تو کچھ لوگ کیا کہتے ہیں، کربلا بس ایک ہی ہے، یہ نعرہ غلط ہے. عاشورا کا دن بس ایک ہی ہے، یہ نعرہ غلط ہے. آپ ذرا سوچئے، یہ جو نعرہ لگاتا ہے کل یوم عاشورا، وہ کہہ رہا ہوتا ہے جیسی وہ دسویں محرم تھی آج دسویں محرم ہے ویسی، وہ یہ نہیں کہہ رہا ہوتا. وہ کہہ رہا ہوتا ہے کہ اگر عاشورا کے دن کیا تعلیم ملی، کہ باطل کے مقابلے میں حق کا ساتھ دینا ہے، اور اس حق کا ساتھ دینے میں سب کچھ چلا جائے، یہ سیرت امام حسین اور ان کے اصحاب ہے، ان کے اصحاب کی سیرت ہے. اور میں آج جو بیٹھا ہوں مثلا 2024 میں فلان تاریخ میں فلان مہینے میں، آج بھی میں تشخیص دوں گا کہ میرے زمانے میں حق کس سائٹ پر ہے. یاد رکھے، کبھی بھی یہ ایکسپیکٹ نہ کرے کہ ساری فوج معصوم ہوگی، خطا سے پاک ہوگی تب حق ہوگا، اور ایک دو غلطیاں نکال کے آپ کہیں نہیں نہیں ایسا نہیں ہو سکتا، ورنہ کبھی آپ اپنے معاشرے میں کوئی بھی اصلاحی قدم نہیں اٹھا سکتے، چونکہ آپ اکیلے میں اتنی طاقت ہے نہیں. اور آپ بھی نکلو گے، ممکن ہے آپ سے بھی کوئی بات غلط منہ سے ہو، کوئی خطا ہو آپ سے، ہوتی ہے انسانوں سے ہوتی ہے. اسی کی اللہ یہاں پہ تربیت کر رہا ہے کہ اگر وہ لوگ کہ جو صحیح راستے پر ہیں ان سے اگر خطا ہو جائے تو ہرگز دشمن کے پروپیگنڈے میں مت آنا، جو ان کی غلطی کے غلطی کو ہائی لائٹ کرے، اچھالنا شروع کر دے، اور تم بھی اس کی زد میں آ کے اپنے ساتھیوں کے بارے میں مشکوک ہو جاؤ اور اپنوں پر اعتراض کرنا شروع کر دو. मैदान जंग में तुम्हें धोखा दे दे। जो कहता है कुल्लो यौमिन आशूरा, वो कहता है मैं क्यामत तक जब मैं जो भी दिन गुजारूंगा इस दुनिया में, मैं उस दिन को गुजारने का तरीका आशूरा से सीखूंगा। मेरे इल्म का सरचश्मा, मेरी तरबियत का सरचश्मा आशूरा है, लिहाजा मैं उधर से सीखूंगा, आज का दिन भी वैसे गुजारूंगा जिस तरह आशूरा वालों ने सिखाया। यह माना है कुल्लो यौमिन आशूरा का। और कुल्लो अर्दिन करबला का क्या मतलब है? कि मैं अगरचे उस करबला में नहीं हूं जो इराक में है, एक खास मकाम है, लेकिन मैं दुनिया में जिस सरजमीन पर भी, जिस खित्ते पर रह रहा हूं, उस खित्ते पर मैं वही अमल करूंगा जो अर्ज करबला पर किया गया अमल मुझे सिखाता है। मेरे लिए फर्क नहीं है मैं इराक में हूं या मैं पाकिस्तान में हूं या मैं इंडिया में, मैं किसी मुल्क में हूं। जहां पर भी अल्लाह के दीन का मामला आएगा, हक को बातिल का मामला आएगा, क़याम अदल का मामला आएगा, क़याम अदल ऐन दीन खुदा है। हम भूल गए, इस्लाम बताने वाले भूल गए। पाकिस्तान में इस्लाम दीन बताने वाले कितनी तहरीकें निकालते हैं क़याम अदल के लिए। ये तौहीन हो गई, जुलूस निकालो, बंदे मार दो, आग लगा दो, करते हैं ना। क़याम अदल के लिए कौन निकलता है? जबकि अल्लाह फरमा रहा है, कुरान में फरमा रहा है, मैंने तमाम नबी इसलिए भेजे ताकि मुआशरों में जाके अदल कायम करें। पाकिस्तान में अदल की धजियां उड़ी पड़ी हैं, उसके लिए किसने निकलना है? तो याद रखें, जो निकलेंगे उनसे खताएं भी होगी, वो इंसान है। तो यहां पे अल्लाह बता रहा है कि पहले दोनों का मुवाजना करो, असल चीटर कौन है, असल मुजरिम कौन है, उनकी बदमाशियों को मद्देनजर रखो, और अगर इधर कोई खता होती है तो उसकी वजह से उस ट्रैक पे ना चलो जिससे इसी तहरीक को नुकसान पहुंचे, कि जो सही तहरीक है। मैं फिर कह रहा हूं, ये आज के हालात के लिए नहीं, ये हमेशा के लिए। हमेशा लोग यही करते, हमेशा प्रोपेगेंडे की जंग के जरिए अवाम को मशकूक करके, उनकी अफकार को मुंतशिर करके, और वो जो उनकी सपोर्ट होनी चाहिए थी किसी इस्लाही तहरीक के पीछे, उस सपोर्ट को ख़त्म कर दिया जाता है। वो घरों में बैठ के तबसरे करते हैं, यार किसी के साथ नहीं देना, ये सारे एक जैसे हैं, और आके घरों में बैठ जाते हैं। ठीक है यार, हम भी कहते हैं ये यजीद बहुत बुरा है, लेकिन इमाम हुसैन भी तुम जज्बाती है बहुत। कितने लोगों ने समझाया मत जाओ, सुनते नहीं किसी की, फिर ऐसी बातें होती। अभी आज यहां बैठकर हम इस एतकाद के साथ के इमाम हुसैन अलैहिस्सलाम मासूम थे, इमाम हुसैन अलैहिस्सलाम ही हक पर थे, लेकिन उनके जमाने में कितने लोग थे जो खुद को उनसे ज्यादा सियाणा समझते थे। आज भी कई अहमद कहते हैं कि एक मेरे वीडियो के नीचे इमाम हुसैन के बारे में था, उस क्लिप के नीचे किसी ने कमेंट किया कि आप ऐसे ही उल्टी सीधी बातें करते हो, जब इतने बड़े बड़े साहबा ने इमाम हुसैन को समझाया था फिर क्यों गए करबला? हुकूमत के, लिखा उसने, हुकूमत के लालच में गए थे, उसी का शिकार हुए। आज भी वो लोग मौजूद हैं इस फिक्र वाले। तो मोमिन की जिम्मेदारी हर जमाने में, कभी इंतजार ना करें आइडियल कंडीशंस का, कि मैं उस जमात में जाऊंगा जिधर सारे मासूम होंगे। तो ये आयात कुरान हमें दर्श देती, बताती है कि अगर हक वाली पार्टी की तरफ से कोई खता हो भी जाए तो खबरदार, दुश्मनों के प्रोपेगेंडे में आके उधर मत जाना। तो यहाँ पर अल्लाह ने फरमाया वसद्दुन अन सबीलिल्लाह, इनके गुनाहों की लिस्ट दूसरों की भी देखो, अल्लाह की राह से रोकते हैं, व कुफ्रुम बिही, अल्लाह के दीन का इनकार करते हैं, वल मस्जिदुल हराम व इखराज अहलिही मिन्हु, और मस्जिदुल हराम से रोकते हैं, और मस्जिदुल हराम के अहल लोगों का वहाँ से निकाल देना, अकबर इंदल्लाह, ये अल्लाह के नज़दीक उस कबीर से बड़ा जुर्म है, अकबर है। और फिर आगे वो मशहूर जुमला जो आपने सुना होगा, वल फितनतु अकबरु मिनल क़त्ल, ये जो कुफार ये जो फितने कर रहे हैं, अल्लाह के दीन को शिकस्त देने की, अल्लाह के दीन को ख़त्म करने की कोशिश कर रहे हैं, ये फितना इनसे जो कत्ल हो गया इससे बहुत बड़ा जुर्म है। लिहाजा खबरदार, तुमने रसूलुल्लाह और उनकी जमात को कमज़ोर किया था। जो अल्लाह के नबी ने फैसला करना है उनके बारे में कर देंगे, इस खता पर क्या करना है, और तुमने उसे तस्लीम करना है। ना ये कि तुम ज़्यादा सियाणे बनो اور کہو کہ جی ہم ان کے ساتھ بھی نہیں ہیں، ہم رسول اللہ کو بھی چھوڑ رہے ہیں کیونکہ ہماری مرضی کا فیصلہ نہیں کر رہے. تو پھر کیا ہوتا ہے، ایک جماعت سے دو جماعتیں، پھر تین، پھر چار، پھر بیڑا غرق ہو جاتا ہے. اور کامیابی کس کو ملتی ہے؟ اسی باطل سسٹم کو جو پہلے سے اس معاشرے کو جکڑ کر بیٹھا ہوتا ہے. ان کے پاس تو بہت ہتھکنڈے ہوتے ہیں. صلوات پڑھے محمد والے محمد. تو ایک یہ آپ کی خدمت میں عرض کرنا چاہتا تھا. اور ایک اور نقطہ ہے اور وہ بڑا اہم ہے، وہ بھی سورہ مبارکہ غافر، یہ 40ویں سورت ہے قرآن مجید کی. اور اس سورہ میں، اس سورہ کا ایک اور نام بھی ہے اور وہ ہے سورة المؤمن، سورة الغافر. غافر اللہ کے ناموں میں سے، اسماء الحسنی میں سے ایک اسم ہے، نام ہے، جو کہ سورت کے شروع میں ہی آتا ہے، غافر الذنب وقابل التوب شدید العقاب. اور دوسرا نام جو روایات میں ہے اس سورہ مبارکہ کا، وہ ہے سورة المؤمن. یہ سورة المؤمن اسے کیوں کہا جاتا ہے؟ کیونکہ اس میں جو خود نبی بھی نہیں ہے، کوئی امام بھی نہیں ہے، ہے کون؟ جو فرعون کی ٹاپ سیکیورٹی کاؤنسل تھی، فرعون کی جو کلوز ترین کاؤنسل تھی، جن سے وہ ہر بڑے قدم میں مشورہ لیتا تھا، یعنی جن کے ذریعے وہ حکومت چلا رہا تھا. کیا اسے کہیں گے؟ نیشنل سیکیورٹی کاؤنسل کہیں گے؟ کیا کہیں گے؟ تو اور یہ جب حضرت موسیٰ نے آ کر دعوت دی، یہ ایمان لے آیا. اس کے دل نے حضرت موسیٰ پر ایمان قبول کر لیا. اب اگر یہ بتا دیتا تو یہ حضرت موسیٰ کا کوئی بھلا نہیں کر سکتا تھا. تو اس نے ایمان کا اظہار نہیں کیا تاکہ فرعون کی اسی کاؤنسل میں بیٹھے. تو اس مومن کے نام پر ایک نام ہے اس سورت کا، سورۃ المؤمن. یہ کرتا کیا تھا؟ جب حضرت موسیٰ نے دعوت دینی شروع کی اور گویا کہ بقول فرعون کے فساد کرنا شروع کیا حضرت موسیٰ نے، اور لوگوں کے دین کو خراب کرنے کی کوششیں کی فرعون کے بقول حضرت موسیٰ نے، تو فرعون انہی کے ساتھ میٹنگ کرتا تھا، جن میں یہ بندہ بھی شامل تھا. اور یہ کوئی نہ کوئی ایسا کام کر دیتا تھا کہ فرعون کوئی سخت ڈیسیجن نہ لے سکے، جو ہے نا رائے کو متفق نہیں ہونے دیتا تھا. یعنی فرعون اپنے دلائل دیتا تھا، کرتا تھا تاکہ ساری یہ کمیٹی متفق ہو جائے اور حضرت موسیٰ کے خلاف کسی سخت ایکشن کیا جائے. یہ بیچ میں ایسی بات کر دیتا تھا کہ نا وہ ان کی رائے میں اختلاف ہو جاتا تھا، اور فرعون کوئی سخت اقدام موسیٰ کے خلاف، قتل وتل کا، وہ نہ کر پایا. اللہ تعالیٰ بعض اوقات ایسے کام کرواتا. تو یہ سورۃ المؤمن اس شخص کے، اس کا نام روایات میں، قرآن میں اللہ نے نام نہیں بتایا، کام بڑی ڈیٹیل سے بتایا، کام بڑی ڈیٹیل سے بتایا، لیکن نام قرآن میں نہیں آیا. کہتے ہیں اس کا نام حزقیل تھا، خدا جانے، بہرحال اللہ بہتر جانتا ہے. تو یہ آپ کو سنا رہا کس لیے ہوں کہ حق کی نصرت کا ایک طریقہ جو بعض آئمہ کے اصحاب سے آئمہ نے خود کہا تھا کہ کرو، وہ کیا تھا؟ کہ اہم پوسٹوں پر جا کر بیٹھو، شو مت کرو کہ تم بڑے دیندار ہو. چونکہ یہاں پاکستان میں جو دیندار ہو جائے وہ زیادہ ترقی نہیں کر سکتا. آپ کو پتہ ہے مثلا پاکستان آرمی میں ایک، اگر جو بندہ مذہبی خیالات کا ہو وہ ایک خاص عہدے سے آگے جا ہی نہیں سکتا، کیونکہ اللہ کے پاس اونچے عہدوں کے لیے دین کی ضرورت ہوتی ہے، یہاں پہ دین نہیں ہونا چاہیے، اب اونچے عہدے ملتے ہیں. کیوں؟ اس لیے کہ ہماری جو مثلاً فورسز ہیں, اسلامی ممالک کی فورسز ہیں, پاکستان کی فورسز ہیں, ان میں بڑے افسران تب تک بڑے نہیں بن سکتے جب تک برطانیہ اور امریکہ کی وہ بھٹیوں سے کندن بن کے نہ آئے, ہیرے بن کے نہ آئے, وہ مراحل گزار کے نہ آئے. جب برطانیہ والے کہیں اوکے یہ اس قابل ہے کہ اسلامی جمہوریہ پاکستان کی فوج میں اس بڑے عہدے میں بیٹھ سکتا ہے, تب بیٹھ سکتا ہے. جب تک وہاں کیے جانے والے کورسز کلیئر نہ کریں تب تک یہاں پر ترقی نہیں ملتی. ایسا نیٹ ورک ہے, اگرچہ ظاہری طور پر غلام نہیں ہے ہمارے ممالک برطانیہ اور امریکہ کے, لیکن ایکچولی غلام ہے. کیونکہ یہاں پر آپ سب سنتے ہیں کہ پاکستان میں حکومت نہیں بنا سکتا جب تک کہ اسے دو جگہ سے اوکے نہ ملے, ایک اسٹیبلشمنٹ, دوسرا امریکہ, دوسرا امریکہ. ابھی جو جنہیں وہ قیدی نمبر کیا جی 804 میں دیکھ رہا تھا, یاد ہے سب کو کہ نہیں, اس کا ایک جرم ابھی تک کیوں جیل سے باہر آیا؟ اس کا جرم, ایک جرم, امریکہ کے خلاف ایسی زبان استعمال کرنا. ورنہ پاکستان کے اندر جو انسانی حقوق کی دھجیاں اڑائی گئی ہیں عالمی میڈیا چیخ رہا ہوتا. آپ ایران میں دیکھیں, ادھر ایک چڑیا جو ہے وہ گر جائے, کہتے ہیں مولویوں نے کیا, عالمی میڈیا ہیومن رائٹس اب یہ اور یہ فلاں چیخ رہے دھاڑ رہے ہیں, ادھر پاکستان میں ایسا لگتا ہے گونگے ہیں. آپ دیکھیں پاکستان میں کیا کیا ہوا ہے, بولے یہ نہیں بولے. ابھی امریکہ کے سفیر نے آ کر پرائم منسٹر سے ملاقات کی ہے اور ہم پاکستان کی, ہمارا پاکستان ہمارا بڑا پرانا پارٹنر ہے. اس جملے میں کیا چھپا ہوا ہے, اس کا باطنی معنی کیا ہے کہ دبا کے رکھو کام, ہم تمہارے ساتھ ہیں, امریکہ کا تمہیں اوکے ہے. اور دوسرا ڈونلڈ لو صاحب, ابھی پھر اس کی کوئی ٹیسٹیمنی تھی, کوئی اس نے گواہی دینی تھی آ کے کہ جو پاکستان کے پتہ نہیں الیکشن ہے یا فلان ہے یا کیا ہو, اس کے بارے میں دو ڈیٹیلز بہت زیادہ مجھے نہیں پتا, لیکن اس کی خبر پڑی تھی میں نے. اس ملک میں امریکہ کے اوکے کے بغیر کوئی بندہ حکومت نہیں بنا سکتا, اگر کوشش کرے گا تو یہ ہوگا. یہ کون لوگ توڑ سکتے ہیں, کون کے پاس کھڑے, لیکن جادوگروں کی طرح پلٹ جائے, لیکن پلٹے ایسے کہ پھر کہے تو کر لے جو کرنا ہے. ایک تعداد میں پاکستان کو ایسے افراد چاہیے, ہو گئے تو پاکستان بدل جائے, اگر نہ ہوئے تو یاد رکھو لیڈر امام حسین جیسا ہی کیوں نہ ہو, اگر لوگ ساتھ نہ نکلے تو اللہ پھر اس اور اس کے ساتھیوں کو اور باقیوں سے کہتا ہے تم ذلیل ہو انہی فاسقوں اور فجروں کے ہاتھوں. یہ اللہ کی سنت ہے, اور اللہ سنت نہیں بدلے گا پاکستانی قوم کے لیے, کسی کے لیے نہیں بدلتا. ایک صلوات پڑھے محمد والے, اب دیکھیں وَلَقَدْ أَرْسَلْنَا, میں آیت نمبر 23 سے پڑھ رہا ہوں, اس کی سورت غافر جسے سورہ مومن بھی کہتے ہیں. وَلَقَدْ أَرْسَلْنَا مُوسَى بِآيَاتِنَا وَسُلْطَانٍ مُبِينٍ, اور بے شک ہم نے موسیٰ کو بھیجا اپنی نشانیوں کے ساتھ اور ایک واضح دلیل دے کر. إِلَى فِرْعَوْنَ وَهَامَانَ وَقَارُونَ, یہ فرعون کے مین وزیر داخلہ, وزیر پتہ نہیں کون کون جو ہے نا, وہ یہ تھے. ماشاءاللہ ہمارا وزیر داخلہ تو مومن بھائی ہے. اب بی بی سی میں ایک آرٹیکل, اگر آپ بی بی سی اردو پر جائیں تو اس میں حنیف چودھری, یہ کون ہے, اگر محمد حنیف یا حنیف چودھری, اس نے آرٹیکل لکھا ہے بی بی سی میں, آرٹیکل لکھا ہے بی بی سی اردو پر, محسن نقوی کا پاکستان. کس کا پاکستان؟ محسن نقوی کا پاکستان. اب کچھ لوگ کہیں گے جتنا بھی ہے تو اپنا مومن بھائی نا, اہل بیت کی حب تو رکھتا ہے, حماقت کی سرحدوں پہ پہنچے ہوں بعض لوگ, یہ نہیں سوچتے کہ اس زمانے کی جو یعنی کیا کہیں اس کو, جو ظلم کی طاقتیں ہیں ان کا हॉट फेवरेट है ये मोमिन भाई, आप मुझसे इख्तलाफ कर सकते हैं। आपको पता है नाजुक मौकों पर ऐसे बंदे इन ओहदों पर लाके बिठाए जाते हैं जो किसी चीज का हया ना करें और जो फिर कदम उठाना उठा दें, ना उनका कोई दीन हो, ना उनका कोई कानून हो, ना उनको किसी पे रहम आए। और इसकी मिसाल भी हमें कहां से मिलती है? करबला के वाक्य से मिलती है। जब इमाम हुसैन अलैहिस्सलाम ने मक्के से सफर शुरू किया, जो कूफे का गवर्नर था तो बनू मैया का, लेकिन उसके बारे में जो बातें पहुंची हैं रिवायात में, तो वो उसने किसी से कह दिया था कि मैं तो नवासा रसूल के खून से हाथ नहीं रंग सकता। जो कहते हैं यजीद बड़ा भोला था, भोले को ये रिपोर्ट मिल गई वहाँ पर, इसको पता नहीं था। उसने मशवरा किया तो उसके साथियों ने उससे कहा कि इस वक्त जो बंदा तुझे, ऐसा बंदा चाहिए जो किसी की हया न करे, ना रसूल की ना नवासा रसूल की। अगर हुकूमत तूने कायम रखनी है, सो कॉल्ड रिट ऑफ स्टेट अगर तूने अपनी कायम रखनी है, तो फिर तुझे बंदा ऐसा चाहिए कि जो किसी का लिहाज ना करे। और ये जो कूफा में है ना, है तो तेरा रिश्तेदार, लेकिन ये इमाम हुसैन की शर्म या करेगा, इसको चेंज कर दो। इसको लाऊं? उन्होंने कहा उबैदुल्ला इब्न ज़ियाद को, वो किसी की हया नहीं करेगा, हर हद क्रॉस कर जाएगा अपनी इक्तदार की लालच में और तुझे खुश करने के लिए, ताकि उसको ज़्यादा से ज़्यादा दुनिया मिले, वो हर हद क्रॉस करेगा। और है भी बहुत मक्कार और बहुत सख्त है इन मामलात में। यजीद उन दिनों में किसी, वो बसरा का गवर्नर था उस वक्त उबैदुल्लाह इब्न ज़ियाद, यजीद किसी वजह से उसे कुछ नाराज़ था, ठीक है, जैसे कुछ अर्सा पहले कुछ लोग नवाज शरीफ से नाराज थे, लेकिन जब ज़रूरत पड़ी कोई नाराज़गी नहीं। क्या कहा? उसको ख़त भेजा इब्न ज़ियाद को और कहा कि मैं तुझे बसरा के साथ कूफा की एक्स्ट्रा गवर्नरशिप दे रहा हूँ, पहले तू पंजाब का वज़ीर आला था, मैं तुझे पूरे पाकिस्तान का वज़ीर दाखिला बना रहा हूँ। लेकिन तूने हुसैन को कंट्रोल करना, ड्यूटी तेरी है, कूफा से मुझे कोई बुरी खबर नहीं आनी चाहिए। कहते उनको पता ही नहीं था, पर वो लगा रहा ही अपने ज़ियाद को कि इमाम हुसैन को कंट्रोल कर, और बहुत नरम गोशा रखता है इमाम हुसैन के बारे में, उसको उसने हटा दिया, अगरचे उसका रिश्तेदार था, हटा दिया उसको। और इब्न ज़ियाद उसका रिश्तेदार नहीं बनता, तवज्जो फरमा रहे, इब्न ज़ियाद उसका रिश्तेदार नहीं था। यह भी आपको तारीखी तौर पे पता होगा कि इब्न ज़ियाद बेटा किसका है, उसका नाम है ज़ियाद इब्न अबी, अबी यानी ज़ियाद अपने बाप का, क्योंकि उसके बाप का पता नहीं था। लेकिन अल्लाह ताला ने कुरान में फरमाया था कि अहद जाहिलियत में जो ये काम हो चुके हैं और जिनके बाप का नहीं पता तुम्हें, तो वो तुम्हारे भाई है, इस्लाम कबूल कर लिया उन्होंने, तो इसने इस्लाम कबूल किया, ये बासलाहियत था, ज़ियाद इब्न ज़ियाद का बाप बहुत बासलाहियत था, मौला अली का ये गवर्नर रहा, इतना बासलाहियत था, यानी हकूमती मामलात में इसका दिमाग चलता था, एडमिनिस्ट्रेटर था। मौला अली ने इसको गवर्नर बनाया, बिल्कुल सही था, अमीर शाम ने एक चाल चली और चाल भी कितनी गंदी और अल्लाह के रसूल के सरी अहकाम के खिलाफ। इसने इब्न ज़ियाद को बुला भेजा और कहा यार तुझे पता है, अपने लफ्ज़ों में कह रहा हूँ, मैं और तू भाई हैं, उसके तो बाप का पता ही नहीं था। उसने कहा मेरे तो बाप का पता ही नहीं, मेरी तो अम्मा ने एग्जैक्टली बताया ही नहीं है, क्योंकि इतने बंदों के साथ ताल्लुकात थे तो मुअय्यन करना मुश्किल है कि अब्बा कौन है मेरा। तो अमीर शाम ने उससे कहा कि जब तेरा नुतफा मुनकिद हुआ था ना, तेरी अम्मा मेरे बाप के साथ सेट थी, तू मेरा भाई है, तू कहाँ उधर अली की तरफ फिर रहा है, मेरे साथ आ। फिर इसने गवाह बनाए बंदे कि तुम गवाही दो कि इसकी माँ मेरे बाप के साथ ताल्लुकात रखती थी, अबू सुफियान के साथ, जब इसका नुतफा मुनकिद हुआ। अल्लाह के रसूल का सरी फरमान था कि बच्चा उसी का माना जाएगा, मंसूब किया जाएगा जो शरई, जो बिस्तर का उस फिराश का शरई मालिक है, जो निकाह के ज़रिए है उसको बाप करार दिया जाएगा। और जानी के लिए पत्थर है, इन्होंने इसको साइड पे उठा के फेंक दिया, कहा तू मेरा भाई है, सबको कहा कि आज के बाद ये मेरा भाई है, क्योंकि हम दोनों का बाप एक ही है। और उसके बाद से ज़ियाद, और फिर इसने बदतरीन जुल्म किए अमीरुल मोमिनीन के पैरोकारों और उनके शियों के साथ। इसका बेटा है कौन? इब्ने ज़ियाद, उबैदुल्ला इब्ने ज़ियाद। बड़े मियाँ, बड़े मियाँ, छोटे मियाँ, सुभान अल्लाह। तो इसको गवर्नर बनाया गया ताकि इमाम हुसैन, क्योंकि इसमें कोई हया नहीं है, इसने कोई लिहाज नहीं करना, नवासा रसूल है तो हो गए। और फिर इसने वही किया जो इससे तवक्को थी। मक्कार ऐसा था, कम से कम दस हज़ार बंदा जनाब मुस्लिम के साथ दारुल इमारा को घेर के खड़ा था, और इसके पास सिर्फ 40 बंदे थे। लेकिन वो 40 कौन थे? कूफा में जो कबीले रहते थे उनके सरदार। आज भी हुक्मरान यही करते हैं, सरदारों के लगा देते हैं वजीफे, उन्हें तोहफे देते हैं, उनके काम करा देते हैं थाने कचहरी के, उनकी औलादों की नौकरियां लगवा देते हैं, उनको सेटिंग करवा देते हैं कोई, ताकि जो भी उनके कबीले के बंदे हैं फिर वो इन्हीं को वोट डालें। इस तरह काम करते हैं। तो वहाँ पर उन्होंने भी ये किया हुआ था कि बड़े बड़े जो सरदार थे कबीलों के, उनको महीने के पैसे मिलते थे, उन्हें कहते थे कि तुम्हें पैसे देंगे, तुम बांटो, तुम्हारा भी ज़रा वहाँ पे अच्छा टैका शैका अपने कबीले में कायम रहेगा, भाई ये इतनी हेल्प करता है, पैसे देता है। और जब फिर हुकूमत को ज़रूरत पड़े अपने कबीले से बंदे लेके आने। ये 40 बंदा सिर्फ अंदर था दारुल इमारा में, और 10,000 बंदा बाहर हज़रत मुस्लिम के साथ बैत करके खड़ा हुआ था। इसने काया ही पलट दी, ब्लफ खेला इसने, धोखा दिया इसने उन 40 बंदों से, कहा कि देखो अब ये तकल्लुफ़ की बात कोई नहीं है, बात यह है कि शाम से एक लश्कर आ रहा है और मैं नहीं छोड़ूंगा किसी को। शाम से कोई लश्कर नहीं आ रहा था, आप सितम ज़रीफ़ी देखे हालात, शाम से लश्कर आ रहा है और तुम्हें पता है शामी लश्कर कैसा होता है, तो मैं किसी को, तुम में से जिसके कबीले का बंदा मैंने देख लिया ना उसके साथ मुस्लिम के साथ, मैं तलवार से गुजारूंगा तुम्हें, इसमें कोई तकल्लुफ़ नहीं। लेकिन अगर ऐसा नहीं करोगे तुम्हारे वजीफे बढ़ा दूंगा, धमकी भी और लालच भी। ये 40 बंदा वहां से निकला, अपने अपने कबीलों में गए, इन्होंने पता नहीं क्या भड़ के फूका, क्या बातें की कि औरतें आकर खींच कर अपने मर्दों को ले गई घरों में मुस्लिम से अलग करके। ना कोई लश्कर आ रहा था, कुछ भी नहीं था। और उसके नतीजे में इतना बड़ा तारीख का जुल्म हो गया, मारे वो औरतें आई, मारे जाओगे सारे, ये तो खुदकुशी है, फलान है, वो जो बंदे साथ खड़े थे छोड़ के चले गए। और उस दिन, उसी दिन की इशा की नमाज के बाद जब चंद बंदे थे जनाब मुस्लिम के साथ और थोड़े आगे गए तो कोई भी नहीं था। ऐसा बेवफाई कर गए थे, हालात के अलबत्ता मोबाइल होते भी तो वो थ्रेट बता के बंद कर दिया जाता, जैसे तो होते भी तो कोई बड़ा प्रॉब्लम नहीं था। तो आपस में तो उस जमाने में ऐसी कम्युनिकेशन कोई नहीं थी, हालात इतने सख्त थे, उधर से शामी लश्कर का प्रोपेगेंडा हो गया कि वो आ रहा है, कि आपस में मुलाकातें भी नहीं हुई, तो लोग जो मुखलिस भी थे अपनी अपनी पनागाहों में थे, नहीं पता था कि अभी क्या करना है। और बहरहाल हालात की सितम ज़रीफ़ी के जनाब मुस्लिम तना हुए, और फिर अगली कहानी सारी आप उनकी शहादत में और मसाइब में सुनते रहते हैं। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। तो मुझे ये हामान आप समझ लें कि वज़ीर दाखला है, और कारून वज़ीर ख़जाना होगा, पैसों वाला बंदा था। अल्लाह ताला फरमा रहे फिरौन और हामान और कारून की तरफ, ये ट्रायंगल जो है ना शैतनत का, फिरौन का, ये तीन बंदे फिरौन, हामान और कारून, उनकी तरफ हमने भेजा तो वो कहने लगे फ़कालू साहिरुन कज़्ज़ाब, दो लकब दिए मूसा को ताकि अवाम उनको यही समझे, नंबर वन जादूगर, नंबर टू पक्का झूठा, जो बेतहाशा झूठ बोलता है। कज़्ज़ाब मुबालगे का लफ्ज़ है, और यही लफ्ज़ मक्के वालों ने अल्लाह के नबी के बारे में भी इस्तेमाल किया।
وَعَجِبُوا أَنْ جَاءَهُمْ مُنذِرٌ مِّنْهُمْ وَقَالَ الْكَافِرُونَ هَذَا سَاحِرٌ كَذَّابٌ. اس بات پہ ان کو تعجب ہوا کہ انہی میں سے ایک خبردار کرنے والا ان کے پاس آیا ہے, تو جنہوں نے انکار کیا ہے وہ کہتے ہیں یہ جادوگر ہے اور بہت بڑا جھوٹا ہے. یہ رسول اللہ کے بارے میں بھی یہی لفظ, حضرت موسیٰ کے بارے میں بھی یہی لفظ, ساحرٌ كذاب. فلما جاءهم بالحق عندنا, موسیٰ حق لے کر ہمارے پاس سے ان کے پاس آیا, قال اقتلوا ابناء الذين آمنوا معه, انہوں نے کہا کیس بناؤ, ان کیا کرو, ان کے بچوں کو بیٹوں کو مارو, قتل کرو. کن کے بیٹے؟ صرف ایک تو فرعون نے بچے قتل کروائے تھے نا, جب نجومیوں نے اسے بتایا تھا کہ ایک ایسا بچہ بنی اسرائیل میں پیدا ہونے والا ہے کہ وہ تیرا تختہ الٹے گا, ایک تو تب قتل کروائے تھے, یہ دوبارہ بھی ہے, یعنی ہتھکنڈا فرعون کا یہی ہے. قالوا اقتلوا ابناء الذين آمنوا معه, انہوں نے کہا کہ جو موسیٰ کے ساتھ ایمان لائے ان کے بچے مرواؤ, بڈھوں کو چھوڑو ان سے کچھ نہیں ہوگا, جو ان کے بیٹے ہیں اولادیں ہیں انہیں قتل کرواؤ. واستحیوا نساءهم, ان کی عورتوں کو زندہ رہنے دو تاکہ ہم فائدے اٹھا سکیں, ان کو لونڈیاں بنائیں, ان کو کنیزیں بنائیں, ان سے استفادہ کریں, اور مردوں کو, لڑکوں کو, جوانوں کو ان کے مروا دو. وما قید الکافرین الا فی ضلال, اللہ تعالیٰ فرماتا ہے اور کافروں کی چال نشانے پہ نہیں بیٹھتی. لیکن یہ اللہ جو بات کرتا ہے یہ کب کرتا ہے؟ جب حق والے بھی اٹھ کے کھڑے ہوتے ہیں. ابھی آج مجھ سے کسی نے سوال کیا ادھر رنچولی میں صبح, اور انہوں نے کہا کہ یہ جو ہے کہ مولا کا فرمان ہے کہ حکومت کفر سے چل سکتی ہے, ظلم سے نہیں چل سکتی, تو پھر ان کی حکومت کیوں چل رہی ہے؟ تو میں نے ان سے کہا کہ یہ ایک پہلو بتا رہی ہے, کیونکہ جب اگر حکمران کافر ہو لیکن عوام کو عدل و انصاف فراہم کرے, عوام اس سے نفرت نہیں کرتے. اسی وجہ سے تو یہاں کے مسلمان بھاگ کے امریکہ, کینیڈا اور کہاں کہاں جا رہے ہیں ویزے لگوا کے, کیونکہ سمجھتے ہیں وہاں پہ زیادہ سیکیور ہے, ہم ہمارا مستقبل زیادہ سیکیور ہے. یہاں پہ جو سو کالڈ مسلمان حکمران ہیں ان کی حالت دیکھ لو, اسی پاکستان کے قانون کو وہ گھاس نہیں ڈالتے وقت آنے پر, جب بھی انہیں ضرورت پڑتی ہے نہیں ڈالتے. تو وہ حدیث ایک پہلو بیان کر رہی ہے کہ اگر حکمران کافر بھی ہو لیکن اپنی عوام کے بارے میں عدل و انصاف سے کام کرتا ہو, ان کے حقوق دیتا ہو, عوام نہیں اٹھ کے کھڑے ہوتے اس کے خلاف. اور اس کی دلیل میں آپ کو دے رہا ہوں, بریلوی بھی, اہل حدیث بھی, شیعہ بھی, سارے, ہر تیسرا بندہ جو ہے ویزا لگوا کے امیگریشن کرا کے جانے کے چکروں میں, کیوں بلا؟ وہاں کوئی رسول اللہ کا دوبارہ ظہور ہو گیا ہے یا امام کا ظہور ہو گیا جا رہے ہیں وہاں پر عشق میں؟ نہ, اپنی سیکیورٹی کے لیے, اپنی آرام سے زندگی گزارنے کے لیے. جس بندے سے پوچھو کہتے ہیں یہاں کوئی مستقبل نہیں ہے کسی کا, آپ مجھ سے زیادہ سنتے ہوں گے. ظلم سے نہیں چلتی, کیوں؟ جب ظلم شروع کرتا ہے حکمران تو پھر عوام کے اندر اس کی نفرت پنپنا شروع ہو جاتی, حکمران سے ختم ہونا شروع ہو جاتی ہے, اور یہ ایک فیکٹر ہوتا ہے اس کی حکومت کی بنیادوں کی کمزوری کا. کیوں یہ پروپیگنڈا کرتے ہیں؟ تاکہ عوام کو یہ سیٹسفائی رکھے. ان کو پتہ ہوتا ہے کہ عوام میں جتنی بے چینی پھیلے گی اتنی زیادہ ہماری حکومت کو تھریٹ ہے. کسی وقت یہ چنگاری بھڑک کی آگ بن گئی تو ہم تو گنتی کے چند بندے ہیں, انہوں نے تو کھا پی جانا ہمیں. اللہ نہ کرے, اللہ نہ کرے کبھی پاکستانی عوام نکل آئے صحیح جس طرح نکلنے کا حق ہے. ہماری پاک فوج انہیں مارے گی؟ پاک فوج ہرگز نہیں کرے گی, یہ صرف جو جن کے نیچے سے کرسیاں نکلیں گی وہ چند لوگ ہیں جو خوب کھاتے پیتے بھی ہیں اور پتہ نہیں کبھی جزیرے خرید لیتے ہیں, کبھی پراپرٹی خرید لیتے ہیں. پاک فوج کے جوان تو وہ جیسے پہلے واقعی پاکستانی عوام کے لیے مقدس تھے. ہر روز آپ سنتے ہیں شہید ہو رہے ہیں, ہر روز آپ سنتے ہیں. ایسا کوئی پاک فوج کو مکس نہ کرے چند ایسے افراد سے جن کو ساری پوری پاکستان کی تاریخ گواہی دے رہی ہے کہ انہوں نے پاکستان کے ساتھ کیا اشر کیا ہے, ان کے اقتدار کے نشے میں کیے گئے فیصلوں نے اور ان کی بدماشیوں نے کیا کیا پاکستان کے ساتھ. پاکستان کے آئین کو بار بار معطل کر کے بچ کے نکل جاتے تھے. قاضی اور جج بے شرمی سے نظریہ ضرورت ایجاد کر کے ان کے حق میں فیصلے دے دیتے تھے. کون اس کی اصلاح کر سکتا ہے؟ اس کئی دہائیوں سے چلنے والی بدماشی کون اصلاح کر سکتا ہے؟ پاکستان کے عوام اللہ کی مدد سے. اللہ کی مدد تبھی ہوتی ہے, ان تنصر اللہ ینصرکم, اللہ کی سنت یہ ہے, تم نصرت کے لیے اٹھو اللہ کی, تب اللہ تمہاری نصرت کرے گا, تب تمہارے قدم جما دے گا. ورنہ یہ تو یہی کرتے इनके बच्चे मरा दो, जेलों में डला दो, इन पे केस बनवा दो, फलान कर दो। वमा कैदुल काफिरीन इल्ला फी दलाल, और काफिरों की चाल निशाने पे नहीं बैठती। कब नहीं बैठती? जब हक वाले भी उठ के खड़े हो तो जुल्म से उनके खिलाफ नफरत बढ़ती है। ये हदीस एक एक पहलू को पॉइंट आउट कर रही है, ना ये कि हुक्मरान जुल्म करे अवाम कुछ ना करे तब भी उसकी हुकूमत ख़त्म हो जाएगी, नहीं, और तुलानी होगी। कब ख़त्म होगी? जब ये जुल्म से तंग अफराद उठ के खड़े हो जाएंगे और कहेंगे कि जब सारी दुनिया के लोगों को हक है एक अच्छी ज़िंदगी गुजारने का, या उनको उनके हकूक मुयसर हो, जहाँ उनके मुल्क के कानून पर प्रॉपरली अमल होता हो, हर कोई पाबंद हो, बड़े से लेकर छोटे तक, जैसा कि मगरबी ममालिक में होता है। ऐसा नहीं है कि वह करप्शन ज़ीरो है, लेकिन मजबूरी बात कर रहा हूँ, हमें भी हक है कि हम इस मुल्क में वही सूरत हाल पैदा करें। और फिर वो उसके लिए उठ के खड़े होने के बगैर तो कुछ भी नहीं होता। तब फिर कैदुल काफिरीन फी दलाल, काफिरों की चाल तब गुमराही में जाके बैठती है। वकाल फिरऔन ज़रूनी अक्तुल मूसा वल यदउ रब्बा, और फिर फिरौन ने, अब यहाँ से वो मीटिंग शुरू हो रही है कि आज तो ज़ाहिर बात है कि वक्त तमाम हो गया, मैं इसको बयान नहीं करूँगा। या फिरौन अपनी नेशनल सिक्योरिटी काउंसिल, जिसमें वो मोमिन आल फिरौन भी है, जिसको अल्लाह भी अगली आयत में जिसका तारुफ़ करवाएगा। वकाल फिरऔन ज़रूनी अक्तुल मूसा, और फिरौन ने कहा कि अगर तुम मुझे इजाज़त दो, तुम्हें एतमाद में लिए बगैर मैं कुछ नहीं कर सकता, अगर तुम इजाज़त दो, सारे मुत्तफिक हो जाओ, अक्तुल मूसा, तो मैं मूसा को कत्ल करा दूँ। जितना पुकारना मरवा देना उसको, सिर्फ ये कि तुम मुझे मेरे साथ खड़े। फिर उनको थ्रेट किया दी उन अपने सरदारों को, कहते हैं इन्नी अखाफु अय्युबद्दिल दीनकुम, मुझे ये खौफ है, मुझे जो तेवर नज़र आ रहे हैं मूसा के, ये तुम्हारा दीन बदल देगा, फिर तुम्हारे हाथ पहले क्या रह जाएगा। कौन सा दीन? जिसमें रब फिरौन है, अना रब्बुकुम अलआला, मुझे खौफ है तुम्हारा दीन बदल देगा। औ अय्युदहिरा फिल अर्दिल फसाद, ये दीन न भी बदल सका, ये सिक्योरिटी थ्रेट है, फसाद करेगा शहरों में, अवाम हमारे शहरों में जो है अमन अमान की सूरत हाल है, हर चीज़ कंट्रोल है, ये मूसा जो बातें कर रहा है साफ लग रहा है कि इसने फसाद फैलाना। तो यहाँ से आप देखें कि अगर कोई बंदा कह रहा हो कि फलान शख्स फसादी है, पहले देखो कहने वाला कौन है, ना कि उसकी बात के पीछे लग जाओ, पहले देखो बंदा जो बात कर रहा है अगर वो खुद ही उम्मुल फसाद हो तो पहले उसको चेक करो, वरना जो लोग हर बात के पीछे दौड़ पड़ते हैं वही होते हैं। और तारीख क्या गवाही देती है, ये मौला अली अलैहिस्सलाम के बारे में शामियों के ये नज़रियात थे, दूसरा कोई तो किसी खेत की भूली ही नहीं है। कहते थे अली क्या करने गया था मस्जिद में, उसका तो मस्जिद से ताल्लुक कोई नहीं, वो क्या करने गया था, ये है प्रोपेगेंडा होता है ये। हालांकि अगर जिसमें अकल होती थोड़ी, दो चार बंदों को भेजते जाके कहते तुम जरा जाओ कूफे में चेक तो करो, ये जो अली की इतनी बुराई है, अली कैसा आदमी है, चेक ही नहीं करते थे, समझते थे जो हुक्मरान कह रहा है कुरान की आयात नाजिल हो रही है, तस्दीक की जरूरत ही नहीं है। जब किसी कौम में थोड़ा सा एक काबिले इतना तबका होशियार हो जाए और हर चलती हुई हवा से डगमगाने ना लगे, तो उस वक़्त फिर उस कौम की बेहतरी का सफ़र, उस कौम में इनकलाब का सफ़र, उस कौम में अपने बेहतर क्या कहें मुस्तकबिल का सफ़र शुरू होता है। और वो फिर मैदान में आके खड़े होते हैं और वो फिर प्रोपेगेंडों की जद में नहीं आते, फिर मारका होता है, फिर भले फिर एक पीक आनी होती है, एक लड़ाई होनी होती है, लेकिन उसके बाद अगर वो जीत गया तो इनकलाब का लीडर, अगर हार गया तो बागी फांसी पे लटका दो, चूंकि हारने वाला तो फिर दूसरा जो बैठा है इकतदार में वो तो कहेगा ना इसने गद्दारी की है, और अगर जीत गया तो फिर उनको अपनी हुकूमत में की गई बदमाशियों के जवाब देने पड़ेंगे, अदालत में लाया जाए, उन पर कहा जाए कि बताएं इनकलाब इस्लामी में क्या हुआ था, ऐसा ही हुआ था, ऐसा ही हुआ था, कितना प्रोपेगेंडा था उस वक्त। कहते हैं ये जो एक आगा खिलखाली, सादिक खिलखाली एक जज थे जो ये बड़े बड़े सावाक के जो बहुत ही ज़्यादा तशद्दुद करने वाले और जालिम किस्म के लोग थे ईरान में, तो उनके केस वो सुनते थे और रात को केस सुनते थे, सुबह लटका देते थे उसको, मरवा देते थे। तो बड़ा प्रोपेगेंडा किया लोगों ने और कहा कि ये तो रोज़ सुबह तीन चार बंदों का नाश्ता ना करे तो इसको चैन नहीं आता, सादिक खिलखाली को। लेकिन वो गंद की सफाई हुई तो तब ये यहाँ पर आकर आज इनकलाब इस्लामी अपने इस इक्तदार के साथ और इस शान के साथ। और फ़र्ज़ करें अगर और उस वक्त क्या हुआ था आपको पता है, इमाम खुमैनी ने फतवा दिया कि घरों में रहना हराम है, बीमार औरतें ने अपने बच्चों से कहा चारपाई मेरी उठा के बाहर रखो, घर में रहना हराम है, जो बिस्तर से उठ नहीं सकती उन्होंने कहा कि मेरी चारपाई को उठा के बाहर रखो, इमाम खुमैनी ने कहा घर में रहना हराम है आज रात। तो निकले लोग, निकले लोग, आर्मी को शूट एट साइट का ऑर्डर था, टैंक्स थे सड़कों पर, लेकिन हुआ क्या, सबसे पहले ईरान की एयरफोर्स ने कहा हम आवाम के साथ हैं, हमने कोई नहीं करना। उसके बाद फिर सारा निज़ाम गिरना शुरू हुआ और मिला। लेकिन इससे पहले कुर्बानियों की दास्तान है, ज़ुल्म सितम की एक दास्तान, और पाकिस्तान में भी वो जारी है, बस इंतज़ार इस कामयाबी का करीब करीब कब आएगी कि जब इस कौम को ये समझ आ जाए कि हमने बाहर निकलना होता है, बाहर निकलना होता है, बाहर नहीं निकलेंगे तो ये सिलसिला जारी रहेगा। मैं चंद मिनट ऊपर हो गया, उसके लिए माजरत खा हूँ। यहीं पर आज के दर्स को तमाम करूँ। कल ये फिरौन की जो और मोमिन आले फिरौन की जो मीटिंग में गुफ्तगू है इंशाल्लाह वो आपकी खिदमत में मैं बयान करूँगा। एक सलवात पढ़े मोहम्मद व आलम। अल्लाह तबारक व तआला से दुआ है, परवरदिगार या अल्लाह या रहमान या रहीम, बेहक कुरान करीम व बेहक मोहम्मद व आल मोहम्मद, माह मुबारक रमज़ान, माह नुज़ूल कुरान, माह नुज़ूल हिदायत, ऐ परवरदिगार इस माह को पूरी हमारी पाकिस्तानी कौम की हिदायत और सीधे रास्ते पर की तरफ मुतवज्जे होने और उस पर चलने की तौफीक का महीना करार दे। ऐ परवरदिगार इस महीने में तेरी रहमतें दूसरे तमाम महीनों से ज़्यादा तेरे बंदों को हासिल होती हैं, तेरे बंदों पर नाजिल होती हैं। ऐ परवरदिगार अपनी बेकरार रहमतों में से हमारे अजीज़ और हमारे मज़लूम वतन पाकिस्तान को अता फरमा। परवरदिगार इस दर्स में, इस महफिल में जितने मोमिनीन तशरीफ़ फरमा है, कोई परेशानी या किसी मुश्किल का शिकार है, परवरदिगार मोमिनीन की मुश्किलात को आसान फरमा, हम सब के हलाल रिज्क में वसअत और बरकत अता फरमा। परवरदिगार बिहक कुरान करीम व बिहक मोहम्मद व आले मोहम्मद, हमारे वो अज़ीज़ वालिदैन रिश्तेदार जो इस दुनिया से जा चुके, तेरी बारगाह में तेरे मेहमान है परवरदिगार, तू बेहतरीन मेज़बान है, हमारे मरहूमीन को अपनी ख़ास रहमतों में जगह अता फरमा। बिलखसूस ए परवरदिगार आज शहीद सिप्ते जाफ़र मरहूम मफूर की बरसी थी, उन पर अपनी खसूसी रहमत नाजिल फरमा। परवरदिगार हम सब का खात्मा खैर पर और ईमान पर और अपनी रज़ा और खुशनूदी पर फरमा। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आले मुहम्मद।